27 नंबर के रूप में 44 पर 22 86 के संकट लगा। आखिर वह दिन आया बेहद का बाप बैठ बेहद के बच्चों को समझाते हैं। समझाने वाला कौन है? बेहद का बाप। बेहद के बाप कितने हैं? बेहद के बाप हैं दो, एक आत्माओं का बाप और एक मनुष्य आत्माओं का बाप, मनुष्यों का बाप। आत्माओं का बाप, आत्माएं निराकार तो आत्माओं का बाप भी निराकार ज्योति बिंदु, वही समझाने वाला है, वही पारलौकिक गॉड फादर कहा जाता है। लेकिन वो समझाता है बेहद के मनुष्य सृष्टि के बाप के थ्रू। बेहद माना कोई हद नहीं है, कितने ढेर बच्चे हैं, बेशुमार हैं, बेशुमार हैं, गिनती नहीं है क्या? गिनती नहीं की जा सकती। कहने को कह देते हैं 500 करोड़, 600 करोड़, 700 करोड़ मनुष्य आत्माएं भी बताई है। इसका मतलब उनकी एक्यूरेट गिनती हो नहीं सकती है। इतने बेशुमार बच्चों का एक ही बाप है जिसको रचयिता कहा जाता है। उसका रचयिता, रचयिता और रचना का संबंध होता है, क्रिएटर और क्रिएशन। क्रिएटर क्रिएट करता है उस चीज को जो पहले नहीं होती। आत्माएं क्रिएट करी जाती है क्या? आत्माएं अनादि हैं या क्रिएट की जाती है, रचना रखी जाती है? आत्माओं की रचना नहीं होती। तो आत्माओं का बाप सुप्रीम सोल बिंदु रूप में कोई रचयिता नहीं है। रचयिता कब बनता है? जब मनुष्य सृष्टि के साकार पिता में प्रवेश करता है तो वो रचयिता है, क्रिएटर है। क्या क्रिएट करता है? सबसे पहले ब्राह्मणों की रचना रचता है। पहले बाप ब्राह्मणों को रचने के लिए अपनी बन्नी बनाता है, इसको ब्रह्मा, ब्रह्म माने बड़ी माँ, माना माँ, बड़ी माँ को रचयिता कहा जाता है। वो है हद के बाबा और ये है बेहद की रूहों का एक ही बाप, जिसको भक्ति मार्ग में सब रूहें याद करती हैं। तुम बच्चे जानते हो भगवान को सब भक्त याद करते हैं। ये भक्ति मार्ग है, साथ साथ रावण राज्य भी है। आप मनुष्य पुकारते हैं हमको रावण राज्य से राम राज्य में ले जाओ। बाप समझाते हैं देखो देवी देवताएं जो भारत के मालिक थे, राजा रानी तो होते हैं। तुम बच्चों को अभी स्मृति आई है, बाबा आया हुआ है, हम बच्चों को राजभाग का वर्षा देंगे, विश्व का मालिक बना दें? बाप कहते हैं अब सब भक्ति मार्ग, भक्ति मार्ग को ही दुर्गति मार्ग कहा जाता है, रावण राज्य कहा जाता है। और ज्ञान मार्ग सिर्फ एक बाप ही सिखलाते हैं। सिर्फ क्यों लगाया? एक बाप के सिवाय कोई मनुष्य मात्र ज्ञान मार्ग नहीं सिखला सकता, बाकी सब भक्ति ही सिखलाते हैं। तुम बच्चों को देह के बाप को भक्ति मार्ग में से भी याद करते हैं, जो ज्ञान मार्ग सिखलाते हैं। अभी तुमको इक्कीस जन्मों के लिए ज्ञान की राजधानी मिलती है, फिर आधा कल तुम पुकारेंगे नहीं, हाय राम हाय प्रभु ये कहने की तुमको दरकार ही नहीं रहेगी। हाय राम सब कहते हैं जब दुखी होते, तुमको वहां दुख होता ही नहीं है। अभी तुम जानते हो ये भी खेल बना हुआ है, आधा कल्प है दिन आधा कल्प है भक्ति रात। आधा कल्प मन सत्युग त्रेता दिन और दास द्वापर कलयुग रात। अज्ञान अंधेरी रात होती है, अगर कहें सत्युग त्रेता में दिन होता है तो क्या वहां देवताओं को ज्ञान होता है? दिन में तो सोधरे में होने चाहिए, लेकिन देवताओं में तो ज्ञान होता नहीं। फिर रात और दिन आधा आधा कहां की बात हुई? जरूर संगम युग पर जब ज्ञान सूर्य से वह प्रत्यक्ष होता है, साकार में प्रत्यक्ष होकर पाठ बजाता है, तो दिन है ब्राह्मण बच्चों के लिए, और जब वो गुप्त हो जाता है तो अज्ञान अंधेरी रात हो जाती है। ज्ञान चंद्रमा प्रकाशित होता है, रोशनी देता है और सितारे चमकते हैं, रोशनी देते हैं, बाकी ज्ञान सूर्य छिप जाता है। जब ज्ञान सूर्य छिप जाता है तो भक्ति की घोर अंधेरी रात हो जाती है। तुम बच्चे जानते हो भक्ति हमको नीचे उतारती है, तुम बच्चों की बुद्धि में सीढ़ी का नॉलेज जरूर चाहिए, कैसे नीचे उतरते हैं? चौरासी का चक्र तो सबके मुख में रहता ही है, परंतु ये चौरासी का चक्र किसको लगाना है ये कोई जानती नहीं है। दूसरे धर्म वालों के लिए चौरासी का चक्र नहीं है, दूसरे धर्म की जो बीज रूपिया आधार मूर्त आत्माएं सत्युग त्रेता में आती हैं, उनके लिए भी चौरासी का चक्र नहीं है। चौरासी का चक्र सिर्फ जो देवी देवता सनातन धर्म के पक्के हैं उनके लिए है। बाप समझाते हैं ये चक्कर है, जिस चक्कर को जानने से तुम चक्रवर्ती राजा बन जाओगे, इसलिए बाबा इस ये चित्र भी बनवाए रहे हैं, जिससे सिद्ध होता है कि हम इस चक्र को जानने से इक्कीस जन्म के लिए राजभाग ले लेते। अभी तुम बहुत हो गए, बड़ी रूहानी शक्ति सेना बनी है, तुम सब पंडित हो। बाबा पंडा है, उनको कहा जाता है गाइड। पंडा अक्षर शुभ होता है, यात्रा पर ले जाने वाले को पंडा कहते हैं। यात्री जाते हैं तो उनको एक गाइड मिलता है कि इनको ये सब सिखाओ बताओ। तीर्थ यात्रा पर भी पंडे मिलते हैं। बाप कहते हैं जन्म जन्मांतर तीर्थ यात्रा करते करते अब तुम्हारा क्या हाल हो गया। अमरनाथ पर जाते हैं, तीर्थों पर जाते हैं, परिक्रमा लगाते हैं, वहां जाने के समय फिर वो याद रहता है, घर बार धंधा दोरी से दिल हट जाती। यहाँ तुमको समझाया जाता है अपने घर गृहस्थ में रहते हुए धंधा दोरी भी करते रहो और फिर गुप्त यात्रा पर रहो। ये कितनी अच्छी बात है, जितना बड़ा धंधा करना है उतना करो, किसको भी मना नहीं है, बल अपनी राजाएं भी संभालो। राजा जनक को भी सेकंड में जीवन मुक्ति मिली, अपना राज्य तो चलाना होगा ना। बाप समझाते हैं बल अपनी राजाई भी, सिर्फ याद की यात्रा पर है ना, तुमको कोई बाहर की यात्रा आदि की तरफ नहीं ले जाते हैं। باہر کی طرف رکھ کے کھانے کی درکار ہی نہیں, اپنے گھر بار کی بھی پوری سنبھال کرنی. جو سینسیبل بچے ہیں وہ سمجھتے ہم کو گھر گرست میں رہتے کمر پھول سامان رہنا ہے, گرست ویوہار میں تنگ نہیں ہونا چاہیے. کمار کماری تو جیسے سنیاسی ہیں, ان میں وکار نہیں ہوتا ہے. کیا دے دیا کمار کماری سنیاسی ہو گئے کیسے؟ گرگست میں نہیں رہتے ہیں کیا؟ ہاں گرگست میں رہتے تو ہیں مات پتا کے ساتھ, لیکن کوئی ایسا شریر کا اٹیچمنٹ ان کے لیے نہیں بنا ہوا ہے جس میں وہ بندھن میں آ جائیں. وہ پانچ وکاروں سے دور ہے. ابھی تم بچے جانتے ہو ہمارا سردار ہی اور پرکار کا ہے, ان کا اور پرکار کا سنیاس, ان کا ہے تمو پردھان سنگار اور تمہارا ہے ستو پردھان سنگار, جس سے تم کو ستو پردھان سوریونسی راجائی میں جانا ہے. باپ تم بچوں کو سمجھاتے ہیں تمو پردھان جسمانی سنگار ذرا بھی مت کرو, دنیا بہت خراب ہے. گرست ویوہار میں رہتے فیشنیبل مت بنو, فیشن آج کل کی دنیا میں کشش کرتا ہے. باہری چمک دمک اس سمے خوبصورتی اچھی نہیں ہے. کس سمے؟ سنگم یوگ میں جب باپ آتے ہیں تب. کالے ہو تو اور اچھا ہے, کوئی بھی پنجا نہیں مارے گا. اور خوبصورت ہیں تو کوئی نہ کوئی مایا یا راون کا روپ بن کر کے پنجا مارتا رہے گا اور باپ سے دور کرتا رہے گا. خوبصورت کے پچھاڑی تو پھرتے ہی رہتے ہیں. کرشن کو بھی سانورا کہتے ہیں. تم کو گورا بننا ہے شیو بابا سے, وہ گورے بنتے ہیں پاؤڈر آدھی سے. تو دیکھو کتنا فیشن ہے. بات مت پوچھو, ساہوکاروں کی تو ستیا ناش ہے. غریب بچے گاؤں میں جا کر غریبوں کا کلیان کرنا ہے. بابا کی مت یہ نہیں کہ بڑے بڑے شہروں میں ہی تم بڑے بڑے آشرم کھول دو. بابا کا کھینچاؤ کہاں رہتا ہے؟ گاؤں کی طرف. کیوں؟ کیونکہ گاؤں میں غریب لوگ رہتے ہیں اور گاؤں میں بھارت کی 70% جن سنکھیا رہتی ہے. اور سارے بھارت کا ادھار کرنا ہے تو 70% کو چھوڑ نہیں سکتے. جو بڑے بڑے برہما کماری آشرم کھلے ہیں تو بڑے بڑے شہروں میں تو کھل گئے, زیادہ دباؤ بھی ہوا, لیکن گاؤں والوں کو پتا بھی نہیں. لیکن اصلی استھاپنا کہاں سے ہوگی؟ جہاں پیورٹی کی پاور جاگتی ہوگی, وایو منڈل اچھا ہوگا. تو گاؤں میں جا کر غریبوں کا کلیان کرنا ہے, پرنتو آواز کرنے والے بڑے آدمی بھی چاہیے. وہ کہاں ملیں گے, شہروں میں یا گاؤں میں؟ وہ بڑے بڑے شہروں میں پہنچ جاتے ہیں. تم سب غریب ہو نا, کوئی تم میں ساہوکار ہے کیا؟ تم دیکھو کیسے سادھارن بیٹھے ہو. بمبئی میں جا کر کوئی فیشن دیکھے, دیکھو کیا لگا پڑا ہے. بابا کے پاس ملنے آتے ہیں تو کہتا ہوں تم نے یہ جسمانی سنگار کیا ہے, اب آؤ تو تم کو گیان سنگار کرا. جس سے تم سورگ کی پری 21 جنموں کے لیے بن جائیں گے, سدا سکھی بن جائیں گے, نہ کب روئیں گے اور نہ دکھ ہوگا. ابھی یہ جسمانی سنگار تم چھوڑ دو, تم کو ہی گیان رتنوں سے ایسا متلا سنگار کرائیں گے جو بات مت پوچھو. اگر میری مت پر چلیں گے تو تم کو پٹرانی بناؤں گا, تم کو اس نرک سے بھگا کر کے سورگ کی مہارانی بھی بناتا ہوں. ایسے نہیں سمجھنا, کس سے بات کر رہے ہیں؟ بمبئی والوں. تم کو پٹرانی بناؤں گا, اس نرک سے بھگا کر سورگ کی مہارانی بناتا ہوں. پٹرانی بڑی یا مہارانی بڑی؟ مہارانی رادھا کو کہتے ہیں اور باقی پٹرانی ہے آٹھ, جو آٹھ دھرموں سے کنیکٹڈ ہیں, آٹھ دھرموں کی فیمیل مکھیا ہیں, اشٹ سکھیاں بھی کہی جاتی ہیں. تو تم کو مہارانی پٹرانی بناؤں گا, یہ تو اچھا ہوا نا. ان کا پٹرانی نام کیوں رکھا؟ ہاں, اور ساتھ کرتے کرتے بہت اونچی چڑھتی ہے اور کوئی ڈیفیکٹ ان سے ختم نہیں ہوتا. جس دھرم سے کنیکٹڈ ہوتی ہیں اس دھرم کا جو ڈیفیکٹ ہے وہ ان سے جلدی سماپت نہیں ہوتا, پرسارتھ تو پٹ میں جا کے گرتی ہے. تو ان کا نام کیا پڑا؟ پٹ رن. تم سب بھارت واسیوں کو تمو پردھان آسر دنیا نرک سے بھرا بھگا کر کے سورگ کی مہارانی بناتا ہوں, تم کو فرسٹ کلاس سنگار کریں. بچے سمجھتے ہو, آج ہم سفید پوش میں ہیں, دوسرے جنم میں سورگ میں ہونے سے چمچ سے دودھ پیئیں گے, سونے کی چمچ. یہ تو بہت چھیچھی دنیا ہے. سورگ تو سورگ ہی ہوتا ہے, بات مت پوچھو. یہاں تم بیگر, بھارت بیگر ہے اور بیگر ٹو پرنس آیا ہوا ہے. بیگر بھارت, بیگر سے کیا بنتا ہے؟ پرنس بن جاتا ہے. تو جو بھارت بیگر سے پرنس گایا ہوا ہے تو کس جنم کی بات ہے؟ یہ گائن کس سمے کا ہے؟ ضرور سنگم یوگ کا گائن ہے. کیا گائن ہے؟ کہ جو بیگر تھے ان کو پرماتما آ کر کے وشو کی بادشاہی دے دیتا. بھارت انتم جنم میں بیگر ہو جاتا, بھیک مانگتا رہتا. سیڑھی کے چتر میں نیچے دکھایا اور بھارت بیگر کے روپ میں پڑا ہوا ہے اور برہما کو کھڑا ہوا دکھایا ہے. کیا مطلب ہوا؟ بیگر کے روپ میں پڑے ہونے کا مطلب کیا ہوا؟ کہ بالکل پروشارتھ نہیں ہے, تمو پردھان اسٹیج میں آ گیا, پتت بن چکا. کرشن اور کرائسٹ کی راشی ملائی جاتی ہے. کرسچنس کے لیے کہتے ہیں نہ زیادہ ستو پردھان بنتے نہ زیادہ تمو پردھان بنتے. تو ضرور کرشن کی بھی آتما نہ زیادہ ستو پردھان بنتی اور نہ زیادہ تمو پردھان بنتی. رام والی آتما انتم جنم میں آ کر کے سب سے جاستی تمو پردھان بن جاتی اور بول پھر وشو کا مالک بھی بنتی. تو گائن ہے ایک ہی جنم کا, ایک ہی جنم میں بیگر اور اسی جنم میں بیگر ٹو پرنس. یہ شیو بابا کا 5 ایئر پلان ہوتا ہے. وہ پلان تو بنتے ہی رہتے ہیں, ایک کے بعد دوسرا, تیسرا, چوتھا, پانچواں, پنچورتی, چھٹی یوجنا اور سپتم یوجنا, آٹھم, یہ بنتی رہیں گی. اور یہاں باپ ایک ہی بار پلاننگ کرتے ہیں بیگر ٹو پرنس بنانے کی. کب سے کب تک کی یہ پلاننگ ہے؟ یہ 76 سے لے کر کے 80 تک کی پلاننگ ہے. 76 میں وناش کی گھوشنا کی تھی. بھارت جو تمو پردھان بن جاتا ہے وہی بھارت 77 کی اسٹیج میں قدم رکھتا ہے. یہ گیان رتنوں کا کورس ہے. تو بتایا بیگر ٹو پرنس گایا ہوا ہے, اس بھارت میں ہی پھر جنم لیں گے. جو یہاں بیگر ٹو پرنس بنتے ہیں وہ یہیں راجائیں بنیں گے, دوسرے دیش میں جا کر کے راجائی نہیں کریں گے. باپ نے ہم کو سورگ کا مالک بنایا تھا تو رات دن کا فرق ہو جائے. مہان غریب جس کو کھانے کے لیے نہیں ہوتا ان کو دان کیا جاتا ہے, تو بابا بھی کہاں آ کر کے دان کرتے ہیں؟ مرلی میں بولا ہے میں ایسے گندے سے گندے گاؤں میں آتا ہوں جہاں کے لوگوں کو پیٹ بھر کھانے کے لیے بھوجن بھی نہیں ملتا, اتنے غریب بن جاتے ہیں. تو مہان غریب جن کو کھانے کے لیے نہیں ملتا ان کو ہی دان دیا جاتا ہے, لیکن کون سا دان کرتے ہیں؟ گیان رتنوں کا دان کرتے ہیں. بھارت ہی مہان غریب ہے, بیچاروں کو یہ پتا ہی نہیں ہے کہ اس سمے سات تمو پردھان دن پرتی دن سیڑھی نیچے اترتے ہی رہتے ہیں. ابھی کوئی سیڑھی چڑھ نہیں سکتا, 16 کلا سے 14 کلا پھر 12 کلا پھر 10 کلا نیچے اترتے ہی جاتے. یہ لکشمی نارائن بھی پہلے 16 کلا سمپورن پھر 14 کلا میں اترتے ہیں. یہ بھی اچھی ریت یاد کرنا ہے, سیڑھی اترتے اترتے بالکل ہی پتت بنے, پھر سورگ کا مالک کون بنے گا؟ یہ ورلڈ کی ہسٹری جیوگرافی ریپیٹ ہوتی ہے. یہ بھی سب کہتے ہیں کہ ورلڈ کی ہسٹری جیوگرافی ریپیٹ ہوتی ہے, پر ابھی کون سی ہسٹری ریپیٹ ہو رہی ہے یہ کوئی نہیں جانتا. شاستروں میں تو لکھ دیا ہے, ستیو کیا ہے لاکھوں کروڑوں ورس. پوچھو ستیو کو کب آئے گا تو کہیں گے ابھی تو کلیگ میں ہی 40,000 ورس پڑے. تم تو سدھ کر سکتے ہو, سدھ کر کے بتلاتے ہو کلپ کی آئے ہی 5,000 ورس ہے, وہ پھر ستیو کی آئے لاکھوں ورس کہہ دیتے ہیں. کون شاستکار؟ تو شاستروں میں باتیں کہاں کی لکھی ہوئی ہے؟ کس سمے کی یادگار ہے؟ سنگم یوگ میں ہی جب ستیو کی شوٹنگ ہوتی ہے تو ستیو کی شوٹنگ میں وشیش حصہ لینے والی جو آتما ہے جو سندھ حیدرآباد سے آج سے چلی آئی ہے ان کے لیے یہ پیریڈ بہت لمبا ہو جاتا ہے. شروعات سے بابا کہتے چلے ہیں بچے ستیو آیا کہ آیا, اور ستیو اور ہی دور ہوتا چلا جاتا ہے. تو ان آتموں کی بدھی میں یہ بیٹھ جاتا ہے کہ یہ تو بہت لمبا سمے, تو ستیو کی شوٹنگ میں بہت لمبا سمے لگتا ہے. تریتا یوگی آتماؤں کے لیے اتنا لمبا سمے نہیں ہے, دواپر یوگی آتماؤں کا اور کم پیریڈ ہے, اور کلیوگی آتمائیں جو اترتی ہیں ان کے لیے شوٹنگ کا پیریڈ اور کم. تو انہوں نے آئی ہوئی لاکھوں ورس کے لکھ دی. آخر لکھنے والے شاستروں میں ہیں کون؟ شاستر بنائے کس نے؟ سب سے زیادہ جاتی شاستر کون بناتا ہے؟ ویاس بناتا ہے. یہ ویاس کون ہے؟ کہتے ہیں ویاس جی نے شاستر بولے ہیں مکھ سے اور گنیش جی نے لکھے ہیں. تو ویاس کون ہوا جس نے صرف مکھ سے بولا, اور گنیش کون ہوا جس نے شاستر لکھے؟ دونوں میں شرط لگی کہ ہم جتنی اسپیڈ سے بولیں گے اتنی اسپیڈ سے تم کو لکھنا پڑے گا. تو ویاس اصلی ہوا وہ جو بولتا ہے سر. تو ویاس بھگوان کون ہوا؟ संग अनुगु में व्यास भगवान कौन हुआ है? शिव बाबा वही संगम युग का व्यास भगवान हुआ जो वही सबसे जाती ड्रामा बनाता है। ड्रामा बनाना ये किसके हाथ की बात है? परमात्मा शिव जिस स्वरूप में प्रवेश करते हैं पहले पहले वही सबसे ज्यादा ड्रामा का हीरो है, मुख्य एक्टर है। और भी जितनी भी आत्माएं सत्युग में आती हैं, विशेष पाठ बजाने वाली सहयोगी बनती है, वो भी साथी है, तो घोर अंधकार भी उन्हीं के लिए होता है कलयुग। अब मनुष्य कैसे माने कि भगवान आया होगा? वो तो समझते हैं भगवान तब आएगा जब कलयुग का अंत होगा। अभी तुम बच्चे इन बातों को समझते हो, विनाश भी सामने खड़ा है। बच्चों को समझाया जाता है विनाश के पहले बाप से वर्षा ले लो, विनाश होने के बाद फिर मार्जिन नहीं रहेगी, या विनाश शुरू हो गया तो भी मार्जिन नहीं रहेगी, पर टू लेट हो जाएंगे, भगदड़ मच जाएगी। कौन सा वर्षा लेना है? बाप से वर्षा लेना है ज्ञान रत्न। ये ज्ञान रत्नों का वर्षा तब तक लिया जा सकता है जब तक शांति का पीरियड चल रहा है। पढ़ाई होती है शांति में, और जब विनाश शुरू हो जाएगा, भगदड़ मचेगी, फिर ज्ञान की गहराइयों को नहीं समझ सकेंगे। तो विनाश के पहले बाप से वर्षा ले लो, परंतु कुंभकर्ण की नींद में सोई पड़े कौन? भारतवासी। तो बेचारे हाय हाय करके मरे। विदेशी आत्माएं पहले आकर के पहचान लेती हैं, जान लेती हैं, और जो भारत के हैं वो सोए पड़े रहते हैं। इसलिए बताया है कि विदेशी बाप को प्रत्यक्ष करेंगे। फिर ये भी बोला है कि बड़े बड़े साधु संत महात्माओं के निकलने पर, और जो बड़े बड़े राजाएं बनने वाली आत्मा मनुष्य आत्मा है उनके निकलने पर ये भारत जो है स्वर्ग बन जाएगा। तो स्वर्ग रुका किसके आधार पर है? जो अंत तक सोते हैं भारत के कुंभकर्ण, जब तक वो जगते नहीं है तब तक स्वर्ग स्थापक होता भी नहीं। लेकिन फिर टू लेट हो जाते हैं। जितनी शक्ति प्राप्त करनी चाहिए उतनी शक्ति प्राप्त नहीं कर पाते। भारत के कुंभकर्ण कौन है? मुख्य मुख्य कुंभकर्ण कौन से? जो भारत के धर्म है उन धर्मों के मुखिया ही भारत के कुंभकर्ण, बौद्धि, सन्यासी, सिख, आर्य समाज। और जो विदेशी धर्म है, इस्लाम, मुस्लिम धर्म, क्रिश्चियन धर्म, ये बहुत पावरफुल है। तो ये इतनी पावर कैसे ग्रहण कर लेते हैं? इनमें इतनी ताकत कैसे आ जाती जो बौद्धियों को भी अपनी लपेट में ले लेते, प्रभाव में ले लेते? बौद्ध धर्म नेस्त नाबूद हो गया। सन्यासी तो दुनिया में है ही बहुत थोड़े, सन्यासियों का राज चलता भी नहीं, और सिख धर्म तो सिर्फ पंजाब में सिमटा पड़ा है। तो विदेशी इतने पावरफुल कैसे बन गए? इसका मूल कारण कहाँ है? संगम युग में जब परमात्मा बाप प्रत्यक्ष होता है तो ये विदेशी ही उस बाप को पहले पहचानते हैं और उससे अपना वर्षा ज्ञान रत्नों का लेते हैं। उन ज्ञान रत्नों के वर्षे के आधार पर ही वो ज्यादा पावरफुल बन जाता है। इसलिए शास्त्रों में भी दिखाया है कि देवताओं असुरों की लड़ाई लगी, उन दोनों पार्टियों में ज्यादा पावरफुल कौन था? असुर ज्यादा पावरफुल हुए। तो उन्होंने ये पावर कहां से भरी? संगम युग में ये पावर भरी जब परमात्मा बाप इस धरती पर प्रत्यक्ष होता है तो वो विदेशी पहले पहचान लेते और उस बात से ज्ञान रत्नों का वर्षा ले लेते। भारत में भी दक्षिण भारत को भारत का जैसे विदेश का है और उत्तर भारत को स्वदेश का है, क्योंकि जब विनाश होगा समुद्र उफान मारेगा तो समुद्र के किनारे के जितने भी इलाके हैं मद्रास बंबई कलकत्ता वगैरह वो सब ये सब डूब जाएंगे, तो कौन सा भारत रह जाएगा? उत्तर भारत रह जाएगा, वो ही भारत का असली हिस्सा है। इसलिए बताया, कोई कोई प्रश्न करते हैं इस बात में क्या कि दक्षिण भारत से इतने लोग क्यों आते हैं, पहले उत्तर भारत के लोग क्यों नहीं जानते? वो तो हिंदी भी जानने वाले हैं, परमात्मा बाप आके हिंदी में बोलते हैं तो हिंदी जानने वालों को तो पहले समझना चाहिए, लेकिन नहीं, बुद्धि तीखी किसकी होती है? विदेशियों की बुद्धि तीखी होती है, उसके तीक्ष्ण बुद्धि के आधार पर वो परमात्मा बाप को पहले पहचान लेते और जब पहले पहचान लेते हैं तो ज्ञान रत्नों का वर्षा भी वो सबसे पहले ले और लंबे समय तक लेते रहते और भारत की कुंभकर्ण लास्ट में जाते, तो उनमें कमजोरी रह जाती है। जो भारत के धर्म है बौद्ध ही तुम्हारी तो जयकार हो जाए, विनाश में होता ही है हाहाकार और दूसरी तरफ जयकार विपरीत बुद्धि हाय हाय भी करे। दादा राम रावण का जो युद्ध दिखाया है उसमें कुंभकर्ण को विपरीत बुद्धि दिखाया है या प्रीत बुद्धि दिखाया है? कुंभकर्ण को विपरीत बुद्धि दिखाया है, उसने तो रावण को कहा था साफ मैं बहुत गलती की, मेरे को पहले नहीं दिखाया, बहुत गलती हो गई, लेकिन मैं अपने कुल का नाम बदनाम नहीं करूंगा, ये बुद्धि उसी तरफ लगी रहेगी, वास्तव में वो भगवान है, लेकिन मैं साफ तेरा दू। तो कुंभकर्ण ने परमात्मा बाप को पहचान लिया था, दिल से किसकी तरफ था? राम बाप की तरफ, इसलिए कोई उसने शस्त्र नहीं उठाया, मैंने कोई भी देह अभिमान का कोई भी नहीं उठाया, बस बिना शस्त्र के लड़ाई में। ये सारी बातें यहाँ की है, संगमी दुनिया जब ये सन्यासी जागेंगे, ब्राह्मणों से संगमी की दुनिया के बड़े बड़े सन्यासी मठा दी के पीछे भारत की विजय हो जाए, स्वर्गीय संगठन तैयार हो जाएगा। इसलिए मुझे बोला बड़े बड़े राजाओं और सन्यासियों से जागने पड़े तो बच्चों की विजय हो जाएगी। अभी तुम बच्चे वो सज्जे की औलाद सज्जे, नरक का विनाश होने बगैर स्वर्ग कैसे बने? तुम कहेंगे ये तो महाभारी महाभारी से लड़ाई है, तुम कहेंगे और कहेंगे भविष्य की तरफ इशारा किया कि भविष्य में ऐसा टाइम आएगा कि तुम्हारी बुद्धि में बैठेगा तो लास्ट में महाभारी महाभारत लड़ाई कहाँ है? बाहर की दुनिया की बात है या हम बच्चों की ब्राह्मण दुनिया ब्राह्मण की दुनिया के अंदर की बात है? तो तुम बच्चे कहेंगे यह है तो महाभारत महाभारी महाभारत लड़ाई हमारे ही स्तर उनसे ही भारत के स्वर भारत में स्वर के गेट सबसे महाभारी महाभारत गृह युद्ध से स्वर्ग के गेट खुद से, अगर ये युद्ध नहीं होगा तो स्वर्ग के गेट नहीं खुले, जो इस युद्ध में शरीक नहीं होगा वो स्वर्ग के गेट में भी घुस नहीं सकेगा। ये युद्ध तो जरूर करना पड़ेगा, ये है धर्म और अधर्म का युद्ध, हमारी बुद्धि नहीं, हमको अभी दैवी चुनौती का मार्ग मिलता है, वो आपस में लड़ते रहेंगे और लड़ते हैं, आपस में लड़ते हैं कौरव और यवन, कौरव और यादव, लेकिन जो सच्चे पांडव होंगे उनकी कोई सी किसी प्रकार की लड़ाई नहीं है,
وہ لڑائی لڑیں گے اپنے اندر سے بھول گئے. دوسروں سے ان کی کوئی لڑائی نہیں ہونی چاہیے. تو وہ بھی منشیہ ہیں, ہم بھی منشیہ ہیں. کون سورو اور یادو بھی منشیہ ہیں اور تم بھی منشیہ ہو, پرنتو وہ ہیں آسری سمپردائے اور تم ہو دیوی سمپردائے. وہ آسری سمپردائے کیوں؟ کیونکہ وہ آسروں کی نسبت چلتی ہے اور تم ایشور کی نسبت چلتی ہو. سورو پانڈو اور یادووں میں وشیش کر کے کس بات کر پانڈو کسی کہا جاتا ہے؟ پانڈو ان کو کہا جاتا ہے جو پرماتما کو جانتے بھی ہیں, مانتے بھی ہیں اور اس کے بتائے ہوئے اصولوں پر چلتی ہیں. کورو ان کو کہا جاتا ہے جو پرماتما کو جانتے تو ہیں, ایسے نہیں کہ وہ نہیں جانتے لیکن مانتے بھی اور اس کے بتائے ہوئے راستے پر چلنے کا سوال. اور یادو ان کو کہا جاتا ہے نہ وہ اپنے اہنکار میں آ کر کے پرماتما کو جاننے کی اچھا کرتے ہیں, یعنی جانتے بھی نہیں, جب ماننے کا سوال ہی پیدا نہیں ہوتا اور پھر اس کے راستے پر چلنے کا سوال. تو سنو وہ دیوی سمپردائے ایشوری سمپردائے, تم بچوں کو اندر میں خوشی دیتی ہے. آنے کے بعد تم نے ایسی راجدھانی لی جیسے ابھی تم لے رہے, وہ آپس میں دو دن میں بہت لڑتی اور تم کو مکھن بھی نہیں ملا. وہ لڑیں گے اور تم کو راجائی ملے گی. سارے وشو کی بادشاہی کا مکھن تم کو ملتا ہے. اسی لڑائی کے بیچ میں تمہارا کام بن جاتا ہے, ان کے اندر فکشن پڑتا ہے اور تم کو اچھے اچھے برف کے بارشدار روسی مکھن کے گولے وہ تمہارے ہاتھ میں لگ جاتے ہیں. تو ابھی یہ مکھن کے گولے چرانے کا ٹائم چلتا ہے. وہ یادو سمپردائے کی جو کنیائے ماتائیں ہیں انہوں نے بہت محنت کی ہے وہ مکھن نکالنے کے لیے, ہاتھوں سے دوسروں کی ہاتھوں کا بہت ورزش کی ہے, اچھے اچھے گولے نکال کر کے رکھے ہوئے جو سرگ میں جا کر کے وارثدار بنے گی آنے والی نئی دلی میں چندر کی سرگ. ابھی ٹائم ہے کہ انہیں مکھن کے گولوں کو چرا لیا جائے. تو وہ آپس میں لڑتے ہیں, کام تمہارا بن جاتا ہے. کیا ہوتا ہے؟ وہ انہیں شیش رسنوں کی طرف دھیان نہیں دیتے جو جانی تو آتمائے ہے یوگی تو آتم. وہ اپنی لڑائی کے بیچ میں بے ارمانی کے بیچ میں ان کو بھول جاتے ہیں اور تم ان مکھن کے گولوں کو اٹھا لیتے. تو ساری وشو کی بادشاہی کا مکھن تم کو ملتا ہے, یعنی مالا کے جو بھی لڑکے ہیں شیش آتمائے ہیں وہ تمہارے ہاتھ لگتی. تم یہاں آتے ہی ہو وشو کا مالک بننے کے لیے. یہاں تم کیا پڑھنے کے لیے آتے ہو؟ کیا سوچنے کے لیے آتے ہو؟ راجیوگ. راجیوگ مانا راجاؤں کا یوگ, راجاؤں کا سنگھن بنانے کے لیے ہی باپ کے پاس آتے ہو. دنیا میں کیا ہوا؟ واپس آئی ہوں راون راجیہ میں راجائیں سب سنگھت ہوئے یا بگٹت ہو گئے؟ بگٹت ہوئے. تو راون راجیہ میں سب بھارت کے راجائیں بگٹت ہو جاتے ہیں, مالا ٹوٹ جاتی ہے, سنگھن ٹوٹ جاتا ہے, بھارت بکھر جاتا ہے. اور جب باپ آتے ہیں تو راجیوگ کے دوارا راجاؤں کو اکٹھا کر دیتے, سنگٹھت کر دیتے ہیں. تو مالا تیار ہوگا. تو ساری وشو کی بات چاہیے کہ تم کو مکھن ملتا ہے, تم جانتے ہو. ہم بابا سے یوگ لگا کر کے کرنا کی ویوستھا کر پائیں گے؟ اور کوئی اپائے نہیں ہے. کرم سے اپنی ویوستھا کو پانا ہے تو کیسے سنگ کرنا ہے؟ ایسے کا سنگ کرنا ہے پر کرموں کا لیپ لیپ نہ لگتا. وہ کہہ دیتے ہیں آتما کو پرماتما, آتما نرلپ. تم سمجھتے ہو کہ منشی آتما کبھی نرلپ وہ نہیں کرتی. نرلپ کون ہے؟ ایک پرماتما ہی ہے جس کا کرموں کا لیپ لیپ نہیں لگتا. اگر اس پرماتما کو پہچان لیا اور اس سے سنگ کا رنگ لیا تو نشچت روپ سے ہم بھی کرما کی چیز کو پراپت کر ویسا سنگ کریں گے ویسا ہم کو رنگ لیں گے.
वो आपस में लड़ेंगे बजाय परमात्मा की सेव को पाने के, बजाय परमात्मा का संग करने के वो किससे संग करेंगे। जिससे लड़ाई लड़ी जाती है तो दुश्मन याद आ गए तो वो आपस में लड़ेंगे तो बुद्धि में कौन रहेगा, एक दूसरे की दुश्मनी ही याद रहेगी, दुश्मनी ही याद रहेगी। और यहाँ आया हुआ है परम मित्र, जिससे बड़ा दोस्त खुदा दोस्त से बड़ा दोस्त कोई दुनिया में, हम दोस्त की बातचाई पालेंगे और वो गवाई, ये तो कामन बात है। तो बांगल वाले दोस्त की बातचाई ले नहीं सकते, वो बात बात पर अभी दम देते हैं, हम पुलिस को बुलाएंगे, हम कोर्ट में तुमको उठा के रखेंगे, हम ये कर देंगे, हम वो कर देंगे, हमारे पास गुंडे भी हैं। इस तरह की जो बाहुबल की धमकियां हैं वो देने वाले तो कौरव ही है, यादव ही, पांडवों के पास तो ये बल होता ही, तो वो बाहुबल वाले विश्व की बागिशाही गवाएंगे, वो ले नहीं सकते। इंडिया में हिटलर, नेपोलियन, इतने भी बड़े से बड़े सम्राट जन्म हुए बाहुबल के आधार पर, बुनियादी दल के आधार पर कोई भी किसी ऊपर आ जाए नहीं कर सकता। ये तो एक परमात्मा ही है जो योग की बात करी देता है, जैन भी है विश्वनाथ का, हर हर महादेव समूह काफी विश्वनाथ, विश्व का नाथ कौन बना है, जो योग है, योगियों का ईश्वर कहा जाता है, भोज विश्व का मालिक बनकर योग योग के और तुम विश्व का मालिक बन नहीं सकते। तो तुम योग बनते विश्व के मालिक बनते हो, तुम्हारा है ही अहिंसा पर वो देवी बनकर दोनों रिश्ते वहां नहीं होती, कौन तो रिश्ते हैं, न वहां काम पटाने की हिंसा होगी और न इससे हिंसा होगी। शरीर को जख्मी कर देते हैं वो तो वही स्थूल हिंसा, मारपीट कर देना वो स्थूल हिंसा। तो तुम ब्राह्मण बच्चे ये दोनों प्रकार की हिंसा को क्या करने वाले, काम कटारे की हिंसा सबसे खराब, जो तुमको आज नदी हिंसा दिख देती है, तो पता नहीं है कि रावण राजी कब होता है, कंस की जरा सिंधु पर राजी कब होता है, कब होता है, तो तुम्हें तो सवाल ही नहीं, द्वापर कलयुग में भी रावण राज्य का और राम राज्य का पता नहीं चलता। ये संत युग है जिसमें रावण भी प्रत्यक्ष होता है और
राम भी प्रत्यक्ष होता है।
रावण को अनेक से सिखाए जाते हैं जो अनेक मत देने वालों की चिंतक है, अनेक मत देने वालों का जो संगठन है वो ही रावण राज्य। तो रावण राज्य अभी है, अभी राम राज्य नहीं है, राम राज्य आने वाला है। देवता स्थापित होना कब शुरू होते हैं, द्वापुर से जब दो पुर हो जाते हैं, दो तो मतें हो जाती हैं तो रावण राज्य और एक मत होती है तो राम राज्य होते हैं। यही तुम ब्राह्मणों की दुनिया के बीच ये बात है, चाहे वो बीज रूप आत्माओं का संगठन हो और चाहे आधार रूप जड़ रूप आत्माओं का संगठन हो, अगर उसमें द्वैतवाद शुरू हो जाता है, दो बातें शुरू हो जाती हैं, दो बातें शुरू हो जाती हैं तो निश्चित रूप से खत्म होगा। अगर एक मत चलती है तो उत्थान ही उत्थान है, यूनिटी तो बनती है, जय की एक मत की जय की यूनिटी बनती है। तो पुकारते हैं आकर के हमको पावन बनाओ तो गुरु सब पावन थे ना, बहुत तरह के बच्चे पुकारते हैं, कैसे दुख से निवृत्त करके शांति बांधे ले जाओ, दुख हमारे करके हमको सुख दो, कृष्ण को हरी कहते हैं, क्या हरते हैं,
दुख हरते बाबा हमको हरी के द्वार में ले चलो, हरी का द्वार है कृष्ण सूर्य और ये तो है सब। संत क्या करता है,
संत कन्याओं को कोसता है, और जो कृष्ण जैसे सात बच्चे पैदा हुए थे उन बच्चों को भी क्या करता है, कोच देता है। कोच देने का मतलब क्या हुआ, जो उनका स्वाभिमान है वो स्वाभिमान नष्ट करके
उनको अपने आधीन बना लेते हैं। सोचने का मतलब है वो आत्मा के अंदर से जड़ की क्या चीज होती है इसका फाउंडेशन ही खत्म कर देता है। आत्मा की इंप्योरिटी में उनको फंसा देता है, बेधानियों के सिंबल में उनको फंसा देता है। सत्य का काम ये है और सत्य ऐसे सिंबल में सत्ता नहीं है। संशय की जो विकारों की जेल है उस विकारों की जेल से कृष्ण मुक्त हो जाता है। ये आठ नारायणों की ही बात है।
आठ नारायण है उनमें जो कृष्ण का पाठ बजाने वाली आत्मा है वो संशय के चिंगुल से मुक्त हो जाती है और बाकी सात नारायण संशय के चिंगुल में फंस अच्छी तरह अपने को फंसाए देते हैं, निकल नहीं सकते। तो बात लिबरेट करने आते हैं दुख से क्योंकि ये कंस पूरी और हमको कंस पूरी पसंद नहीं।
बेकारों के कोष घर में फंसाने वाली ये कंस पूरी हमको हमको पसंद नहीं है। माया मच्छर का खेल भी दिखाते हैं ना, ये तो तुम जानते हो। रावण राज की द्वापर को शुरू होता है जब दो सेने हो जाते हैं, दो मतें हो जाती है तो रावण
जिनका जो पावन थे वो पतित होना शुरू हो जाते। इसकी भी निशानियां जगन्नाथपुरी में हैं। क्या निशानियां दिखाई गई? देवताओं के पतित होने की निशानियां दिखाई गई क्या? मंदिर के बाहर देवताओं के गंदे चित्र दिखाई गए,
विकार भी जाने वाले। दुनिया में बड़ा बसने लगा।
अब अपन से इन बातों से निकल कर भी परेशान भी जाते।
इसमें बड़ी हिम्मत और महावीर पाना चाहिए। इसमें कि गृहस्थ के टीचर में भी रहो, दूर न भागो और साथ साथ बुद्धि से उपराम भी रहो। बड़ी हिम्मत महावीर पाना चाहिए। बाप का बन करके पति की जुड़े करते हैं। वो समझते हैं स्त्री पुरुष अगर इकट्ठे रहे तो आग जरूर लगे, आग न लगे तो हो नहीं सकता। लगा स्त्री कौन समझते हैं?
सन्यासी लोग ये समझते हैं अगर स्त्री पुरुष एक साथ रहेंगे, एक साथ सोएंगे तो आग जरूर लगे। कौन समझते हैं? सन्यासी कौन सी दुनिया की सन्यासी? दुनिया में कहा कहते हैं ऐसे ब्राह्मण कहा कहते हैं ऐसे? ब्राह्मण तो कहते हैं गर्भस्थ में रहते पवित्र रहना। नारद सन्यासी कहते हैं अंदर के सन्यासी भी हैं
जो अलग रहते हैं। उनके गुरु के लिए बैठ नहीं सकता कि एक साथ रहकर के पवित्र का पालन की जा सकती। आप लोगों के वातावरण में क्या गृहस्थी थी? जैसे घर परिवार में भाई बहन इकट्ठे रहते हैं, स्त्री पुरुष इकट्ठे रहते हैं, एक ही कमरे में सोते हैं, खाते हैं, पीते हैं, बैठते हैं, क्या ऐसे रहते हैं? है?
अगर नहीं रहते हैं तो इकट्ठे कहां हुए?
तो अलग अलग हुए ना। तो व्यक्तियों को नीची दृष्टि से देखते हैं संन्यास, इसलिए क्योंकि वो इकट्ठे रहते हैं और इकट्ठे रहकर के पुरुषार्थ करते हैं कभी रहने का। तो ज्यादा पावरफुल पुरुषार्थी कौन है? जो गृहस्थ में रहकर के पवित्र रहने का पुरुषार्थ करते हैं वो ज्यादा पावरफुल हुए। ये तो एक प्रकार की जेल हुई। जैसे कोई कैदी 10 साल जेल में रहे और फिर बाहर निकले तो दिन मारने लगे तो मैंने 10 साल ब्रह्मचर्य का पालन किया, तो मजबूरी हुई या ब्रह्मचर्य का पालन किया?
ये तो मजबूरी हो गई। तो वो तो समझते हैं कि इकट्ठे रहने पर आग न लगी ये हो नहीं सकता, इसलिए हंगामा करते हैं। इतना हंगामा क्यों करते हैं? एडवांस पार्टी के लिए, क्योंकि एडवांस पार्टी में आने वाली जो भी आत्माएं हैं वो सब गृहस्थी आत्माएं, ग्रह घर में किसी टीचर में रहने वाली आत्माएं उस एडवांस ज्ञान को लेती है और ये एडवांस ज्ञान जब निकलता है तो उनकी आंख खुलती है। ये क्या हो रहा है? ऐसा भी हो सकता है क्या? हंगामा करते हैं। यहाँ स्त्री पुरुष को भाई रूप बनाया जाता है।
ایسا تو کہاں بھی نہیں لکھا ہوا ہے. پتا نہیں کون سا جادو کر دیا. آدمی جو ہوا وہ سب انت میں بھی آدمی بھی جادو کا کھیل ہوا اور انت میں بھی کیا کہتے ہیں جادو کر دیا. ارے تم برہما کماریوں کے پاس آئیں گے تو تم کو وہاں باندھ کر کے رکھیں گے. ایسے ایسے کہیں گے کیا بات تم اگر انہیں برہما کمار کماریوں کے پاس پہنچیں گے تو وہ تم کو باندھ لیں گے. کہتے ہیں تانترک ودیا جانتے ہیں اس لیے ان کے پاس ہی نہیں جانا دستے بھی نہیں ملانا بات ہی نہیں کرنا. ایسے ایسے کہتے ہیں ایسے ایسے بہکاتے رہتے ہیں. میری جانا میں جھوٹ ہے ان کا بہنا بہکانا بھی جانا میں جھوٹ ہے. جن کا پاس ہوگا وہ تو کیسے بھی کہہ کے آ جائے کوئی کتنا بھی بہکاوے وہ ان کے بہکاوے میں آنے والے نہیں. اس میں ڈرنے کی کوئی بات نہیں. تو بابا تو جان کا ساگر ہے پتی کے پالو نہیں سر کا سنگ بچی جاتا ہے برہما دوارا پتی کے پاون بناتے ہیں. اس کے دوارا برہما دوارا برہما کہاں ہے جب دوارا ہے میڈیا ہے تو ساکار میں ہونا چاہیے نا. اب تو پتی کے پاون بنے گے تو کہاں ہے دوسرے مطلب دوسرے مطلب پتی کے پاون بنے گا. دوسرے مطلب میں پاون ہی ہوتے ہیں وہاں تو پتی کی بات ہی نہیں اور وہاں تو سمبندھ ہی نہیں ہوتے. وہ تو ہے سب سے بچے ریسم کی دلیا تو ضرور ہے. برہما نے شریر چھوڑ دیا ہے وہ برہما کوئی برہمن بچے میں پرویش کر کے پاٹ بجاتا ہے. برہما کا پاٹ استھاپنا کے کاریہ میں انت تک ہو رہا ہوا ہے. جب تک نہیں سچی استھاپن نہیں ہوئی ہے برہما کا پاٹ سماپت نہیں ہو سکتا. تو برہما دوارا ہی پتی سے پاون بناتے ہیں. یہ اکثر ایسے بڑے بڑے لکھے ہوں جو کوئی بھی آ کر کے پڑھے کیا کہ یہاں برہما دوارا پتوں کو پاون بنایا جاتا ہے. یہ کون سا برہما نیا نکل پڑ پوترتا پر ہی اچھے کتنے بگن ڈال. کسی بھی دہداری میں بہو کی رگ نہیں ہونی چاہیے. بہو کی رگ ہوگی تو پھٹ پڑے گی. یا تو اما مرے بی بی مرے تو بھی ہلوا کھڑا. کیا بات ہے یہ کیوں نہیں کہا بپا مرے تو بھی ہلوا کھانا ہے. بپا مرتا ہی نہیں. بپا تو ساتھ لے کر کے جائے گا. مرنے کی بات کس کی ہے. برہما مرے برہما کری چھوڑ سکتا ہے. اس لیے مرلی نے بولا ہوا ہے اگر یہ برہما چلا جائے تو جس طرح بھی پرویش کریں گے اس کا نام برہما رکھنا پڑے گا. تو اما مرے تو بھی ہلوا کھانا ہے اور بی بی مرے تو بھی ہلوا کھانا. بابا سامنے بھی کر کے پوچھتا ہے کل تمہارا کوئی مر جائے تو روئیں گے یا نہیں روئیں گے. پوچھتے ہیں اگر آنسو آیا تو کھیلوں بیوی مرے تو نہیں. بھارت میں تو پرمپرا ہے. بابا نے مرلی بولا ہے یہ برہما میرا ڈانگ بھوت ہے. بھوتی ہے بڑی بھوتی ہے. بھارت میں پورش کی ایک استری مر جاتی ہے تو کہتے ہیں کہ ایک جوتی گئی اب دوسری ہے. اس بھائی کے لیے جھوٹی لے لو کیوں بابا جھوٹی بن گیا نا.
بابا تو سجنی بننے کے لیے تیار سمجھے. شیو بابا ہماری سجنی ہے
ساتھی دار ہے. آنسو آیا تو کھیلو. ایک شریر چھوڑ دوسرا لیا اس نے رونے کی بات کیا ہے. دوسرا کوئی سنے تو کہے کہ مجھ سے اچھا تو بولو. ارے ہم تو اچھا ہی بولتے تو تم پہ رونا ہوتا نہیں. یہ جیون تمہارا سب سے اونچے ہے.
تم ہی سب کو رونے سے بچانے والی پھر اب تم کیسے روئیں گے. ہم کو پتیوں کا پتی مل گیا جو ہم کو سورگ میں لے جاتا ہے. پھر ہم نرک میں گرنے والے کے لیے روئیں گے کیوں. تو باپ کتنی میٹھی میٹھی باتیں سناتی ہیں ورثہ لینے کی. اس سمے بھارت کا کتنا کلیان ہوا پڑا,
باپ آ کر کے کلیان کر
بھارت کو مگدھ دیش کہتے ہیں.
ان میں جیسے فیشنیبل کوئی ہوتی نہیں ہے, ولایت سے فیشن سیکھ کر کے آتے ہیں.
بال بنانے پر آج کل لڑکیاں کتنا خرچہ کرتی ہیں, ان کو کہا جاتا ہے نرک کی پری. ہاں نرک کی بھی پریاں ہوتی ہیں, وہ بھی جانوروں کے پنکھوں سے اڑتی ہیں,
لیکن ساتھ سامان ایسے ہی اکٹھی کرتی ہیں. باپ تم کو سر کی پریا بنا دیتا, اس میں تھوڑی پائی کا بھی خرچہ نہیں. کہتے ہمارے لیے تو یہاں ہی چلے, اس دنیا کا ہم یہ سکھ تو لے لیں, کل کیا ہوگا ہم کیا جانے. پتی پرمیشور ہے ایسی کہتے ہیں. اب بتاؤ پرمیشور دکھ پانے گا کیا ہے؟ اچھا یہ بھی کہتے تھے میرا سکتے ناتھ کے ساتھ باپ دادا کا یاد کر گڈ مارننگ روحانی باپ کی.
اسلامیوں کی آدم شماری کم ہونی چاہیے. پھر تھوڑے سمے کے بعد بودھ دھرم والے آتے ہیں تو انہوں میں تھوڑا فرق ہونا چاہیے, اس میں تو 2500 برس کا فرق ہے. تو اسلامیوں کی آدم شماری کم ہونی چاہیے, بودھیوں کی اس سے کم. بودھ آدی پہلے کم وکار میں جاتے ہیں, اور اسلامی جاتی وکار میں جاتے ہیں کیونکہ تمو پردھان. تو یہ حساب کتاب ہے. جو انانیہ سمجھدار بچے ہیں ان کو خیال رکھنا پڑے کہ سورگ میں آبادی کم کیوں ہوتی ہے اور نرک میں آبادی کم کیوں زیادہ کیوں ہو جاتی ہے. کسی دھرم کی آبادی کم ہے اور کسی دھرم میں آبادی بہت زیادہ بڑھ جاتی ہے, اس کا کارن کیا ہوا؟ بے وچار. سنیاسیوں کی آبادی بہت کم, بودھیوں کی آبادی اسلامیوں سے کم. کیوں؟ کیونکہ بودھی پھر بھی آدھ میں سنیاس دھرم کے ہوتے ہیں, گھر گرست میں رہتے ہوئے بھی وکاروں سے ان کا سنیاس ہوتا ہے. اس شریشٹھ دھرم ہونے کے کارن ان کے کرم شریشٹھ ہوتے ہیں, کرمندریاں بھی شریشٹھ ہوتی ہیں, بھرشٹ آچرن کرنے والی نہیں ہوتی اتنا جتنا ودیشی دھرم بے وچار میں آسکت ہو جاتے. جو انانیہ سمجھدار بچے ہیں ان کو ان باتوں کا خیال کرنا پڑے. آج کل لکھتے ہیں چینی لوگ سب سے جاتے ہیں. کیوں؟ چینی دھرم کھنڈ کون سا دھرم کھنڈ ہے؟ بودھی دھرم کھنڈ. تو وہ تو کم بے وچاری بنے تھے, آج سے ہی وہ اتنے بے وچاری نہیں ہوتے. یہ جھار کے چتر میں دائیں اور کا دھرم دکھایا گیا ہے, بام مارک کا دھرم نہیں ہے. دائیں اور کے جتنے بھی دھرم ہیں وہ سب برہمچاری کو پوشن دینے والے اور بے وچار کو ناپسند کرنے والے ہیں. تو پھر چینیوں کی سنکھیا سب سے جاستی کیوں ہو گئی؟ ہاں کیونکہ بودھی دھرم ہے تو شریشٹھ ہے, بدھوادی دھرم ہے. بدھیمان باپ کے بدھیمان بچے ہیں لیکن دوسرے دھرموں کے پربھاؤ میں آ گئے, اور پربھاوت مانا پرجا, یتھا راجا تتھا پرجا. تو جس کے پربھاؤ میں آ گئے اسی کی پرجا بن گئے اور اسی کے انوسار چلنا پڑے. تو بودھی دھرم پہلی گرہست مارگ والا تھا, گھر گرہست میں رہتے پوترتا ان میں وشیش تھی, لیکن بعد میں دوسرے دھرموں کا جب پربھاؤ پڑا تو بودھ بھکشو اور بھکشنیاں ایک ہی استھان پر اکٹھے ہو کر کے رہنے لگے, استری پروش, اور ان میں بے وچار پھیل گیا. तो विदेशी संस्कृति के प्रभाव से भारतवासी गिरे हैं। तो चीनी लोगों को ये पता नहीं है, क्योंकि सृष्टि का ज्ञान तो है। दूसरा भी ये सब राज तुम बच्चों की बुद्धि में है, तो तुम इस बात को जानते हो कि श्रीमत पर देवता धर्म स्थापन होता है। कोई मनुष्य के गुरु, मनुष्य गुरु की मत पर ये देवता धर्म स्थापन नहीं हो सकता। धर्म तो गाए जाते हैं ना। यहाँ के मनुष्य अपन को हिंदू की लाइन में ले जाते हैं, कहेंगे हिंदू आर्य धर्म है, सबसे पुराना है, आर्य और अनार्य। भारतवासी पहले पहले आर्य थे, आर्य माना श्रेष्ठ, अब अनार्य बन गए। अनार्य कहो या अनारी कहो, कैसे? अनारी, आर्य और अनार्य, अनारी से बिगड़ के क्या हो गया? अनारी। शिव बाबा को तो कोई तकलीफ नहीं होती है, इनको कितनी गाली खानी पड़ती है? गाली क्यों खानी पड़ती है? गाली खाने का क्या काम? अरे कृष्ण काले को गाली क्यों खानी पड़ी है? काले कर्म किए होंगे तो गाली खानी पड़ेगी, गोरे कर्म होंगे तो गाली।